राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि उनले एकपछि अर्को गर्दै सङ्गठित सुन्तस्करी र सन्दिग्ध गतिविधिमा संलग्न भएका आरोपितहरू पक्राउको श्रृङ्खला सुरु गरेका छन्। तर के सङ्गठित सुन्तस्करीको जालो सिचोल्नु सजिलो छ? हरेक पल्ट गृहमन्त्री भएर आउनेहरूले सुन्तस्करीको जालो सिचोल्ने बाचा गरे पनि समयक्रममा आफ्नै बाचालाई भुलेर उनीहरू विदा भएको हामीले भुलेका छैनौँ। तर के राजनीतिको छोटो बाटो हिँडेर उच्च पदमा पुगेका गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रमाणित गर्न सक्ला? उनले सङ्गठित सुन तस्करीको जालो तोड्लान् कि यसअघिका गृहमन्त्री जस्तै तस्करीको गहिरो सञ्जालभित्र पुग्दा नपुग्दै हराएर जालान्? आजको कान्तिपुर एक्सप्लेनरमा हामी सुन तस्करीको यही जालोका विषयमा विस्तारमा बुझाउने प्रयास गर्नेछौँ। सङ्गठित सुन तस्करीको इतिहास खोतल्दै जाने हो भने पञ्चायतकालसम्मै पुगिन्छ। सुन तस्करीको यो सञ्जालमा राजनीतिक दलका शीर्ष नेता, ठुला व्यापारिक घरानादेखि उच्च पदस्थ कर्मचारीहरू जोडिएका विवरणहरू विभिन्न अध्ययन प्रतिवेदनहरूले बाहिर ल्याइसकेका छन्। पञ्चायतकालमै तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा 22.5 किलो सुनसहित विमानस्थलबाट पक्राउ परेका थिए। बुढाले बयानमा चुनावमा खर्च गर्नुपर्छ भनेर नेताहरूले हङकङबाट सुन ल्याउन सल्लाह दिएको बताएका थिए। 2043 सालमै लमजुङबाट निर्वाचित नरबहादुर गुरुङ पनि अवैध सुनसहित समातिएका थिए। 2044 सालमा तत्कालीन अधिराज कुमार धीरेन्द्रका अङ्गरक्षक कणेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डिबी लामालाई सुन तस्करीको अभियोग लागेको थियो। अङ्गरक्षक कर्णेल गुरुङले प्रहरीसँगको बयानमा सुन तस्करीमा ठुला बडाको संलग्नता भएको र भरिया मार्फत 1 क्विन्टल सुन भित्राएको बताएका थिए। सुन तस्करीको इतिहास आजसम्म पनि उस्तै तरिकाले अनेक स्वरूपमा जारी छ। अनि सुन तस्करी रोक्ने सरकारी प्रयास भने हरेक पल्ट ठुला तस्करहरूको पाउमा पुगेर टुङ्गिएको छ। 2055 सालमा विमानस्थलबाट रिकन्डिसन गाडीमा दुवैबाट सुन ल्याएको भन्ने विषयमा संसदको सर्वदलीय छानबिन समिति बनाइयो। तत्कालीन जनमोर्चाका सांसद परि थापाको नेतृत्वमा 8 सदस्यीय छानबिन समिति बन्यो। सुन तस्करीमा संलग्नहरूको नाम नै उल्लेख गरेर त्यो प्रतिवेदन बुझाइए पनि त्यसउपर कुनै थप अनुसन्धान भएन। सुन तस्करी त्यसपछिका वर्षहरूमा पनि अनेकन स्वरूपमा जारी नै छ। 18 फागुन 2074 विमानस्थलबाट 33 केजी सुन बाहिरिएको र सनम साक्येको हत्या भएको घटनामा झापाका गोरे भनिने चुनावमणि उप्रेतीको संलग्नता भएको रहस्य खुल्यो। यो घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयमा कार्यरत सहसचिव ईश्वर राज पौडेलको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति बनाए। यो समितिले 3 महिना लामो अध्ययनपछि 752 पेज लामो प्रतिवेदन तयार पार्यो, जसमा गोरेको समूहले 3800 किलो सुन तस्करी गरेर नेपाल ल्याएको निष्कर्ष उल्लेख छ। प्रतिवेदनमा सुन तस्करीमा प्रत्यक्ष परोक्ष संलग्न रहेका भनिएका 293 जना व्यक्तिको नाम समेत किटान गरिएको छ। 2075 साउन 16 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि यसलाई गुपचुप पारियो। राजनीतिक दलका नेताहरू, उच्च व्यापारिक घराना र सरकारी कर्मचारीको समेत संदिग्ध भूमिका उल्याइएको उक्त प्रतिवेदन त्यसपछिका कुनै पनि सरकारले सार्वजनिक गर्ने आँट गरेनन्। छानबिन समितिले दिएको प्रतिवेदनमा टेकेर थप अनुसन्धान गर्ने, सुन तस्करीको जालो छिचोल्न र दोषीहरूलाई कारवाही गर्न कसैले पनि कुनै काम सुरु गरेनन्। 2079 पुस 11 पहिलोपटक गृहमन्त्री बने लगत्तै कान्तिपुरसँगको छोटो अन्तर्वार्तामा रवि लामिछानेले गोप्य राखिएका उक्त प्रतिवेदनबारे आफ्नो चासो व्यक्त गरेका थिए।
सङ्गठित सुन तस्करीबारे गृह मन्त्रालयले गरेको अध्ययन प्रतिवेदन पनि अहिलेसम्म लुकाएर राखिएको छ, सार्वजनिक गरिएको छैन। त्यसलाई तपाईँ सार्वजनिक गर्नुहुन्छ अथवा त्यसलाई फेरि खोतल्नुहुन्छ तपाईँले?
होइन, त्यो त सार्वजनिक गर्नुपर्ने हुन्छ नि, किनभने त्यो प्रतिवेदनहरू त किन गरिएको हो भने त्यो प्रतिवेदनमा त त्यसका अन्तर्वस्तुहरू छन् जसले चाहिँ अनुसन्धानलाई सघाउने कुराहरू हुन्छन्, तिनलाई सार्वजनिक गर्नुपर्ने हुन्छ। तर मैले सम्पूर्ण रूपमा बुझेर त्यसको अवस्था के रहेछ, किन सार्वजनिक नभएको पनि त फेरि यदि सार्वजनिक नहुनुको चाहिँ नि एउटा चाहिँ नि कारण भ्यालिड कारण छ भने फेरि त्यो बेग्लै कुरा भयो, तर यदि छैन अन्यथा हो भने त सार्वजनिक हुनुपर्छ भन्ने लाग्छ मलाई।
नागरिकता विवादमा परेर 32 दिनमै गृहमन्त्री लामिछानेको कार्यकाल सकियो। 2079 माघ 13 संसद पद खारेज भएसँगै रवि लामिछाने पदमुक्त भए अनि उनले चासो राखेको सुन तस्कर सम्बन्धीको प्रतिवेदन त्यसपछि पनि गोप्यको गोप्य नै रह्यो। पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको 9 केजी र ब्रेकसुमा लुकाएर ल्याइएको 61 केजी सुन तस्करीको घटनामा अनुसन्धान गर्न सरकारले पूर्व न्यायाधीश डिल्लीराम आचार्यको अध्यक्षतामा छानबिन समिति गठन गर्यो। अनौठो कुरा त के छ भने आफ्नै सरकारका बेलामा गरिएको सुन तस्करीको छानबिन प्रतिवेदन गोप्य राखेको एमालेकै करबलमा यो पछिल्लो समितिको निर्माण भएको थियो। सुन तस्करी सम्बन्धी विगतका प्रतिवेदनहरूमाथि चासो राखेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 405 दिनपछि फेरि गृहमन्त्री भएर आए। उनी गृहमन्त्री भए लगत्तै करिब 5 महिनाको छानबिनपछि चैत 1 समितिले 485 पृष्ठको सुन तस्करीको प्रतिवेदन बुझायो। गृहमन्त्री लामिछानेले प्रतिवेदनकै आधारमा सुन तस्करीको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट लापरवाही भएको भन्दै ब्युरो प्रमुखको परिवर्तन गरे अनि प्रतिवेदनमै टेकेर सुन तस्करहरूसँग निरन्तरको सम्पर्कमा रहेका माओवादीका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरे। सुन तस्करीको सङ्गठित र वर्षौँ पुरानो जालो के यसपाला तोडिएला? गृहमन्त्री लामिछानेमाथि आशा र संशय दुवै छ, किनभने उनी त्यही नेकपा एमाले सहितको समर्थनमा अडिएर निर्माण भएको सरकारमा छन् जुन दलले लामो समयसम्म सुन तस्करीको प्रतिवेदन गोप्य राख्न भूमिका खेलेको थियो। गृहमन्त्री लामिछानेले सार्वजनिक कार्यक्रमहरूमा आफ्नो कार्यकालमा आफूले कुनै मोलाहिजा नगर्ने प्रतिबद्धताहरू भने सार्वजनिक गरिरहेका छन्।
तर एउटा बिन्दुमा आइपुगेपछि देशमा कसैले कसैले आफ्नो जिउँदो भएको प्रमाण दिनुपर्ने हुन्छ। तपाईँ हामी जिउँदो छौँ, तपाईँ हामी जिउँदो हुँदाहुँदै देश लुटिन सक्दैन, यो भ्रष्टाचारीहरूको अखडा बन्न सक्दैन, तस्करहरूको अखडा बन्न सक्दैन, चलखेल गर्नेहरूको अखडा बन्न सक्दैन।
गृहमन्त्रीले मौखिक रूपमा जे जस्तो प्रतिबद्धता जनाए पनि विगतमा भएका सुन तस्करीका प्रतिवेदनहरू गोप्य राख्ने र ती प्रतिवेदनले देखाएको बाटोलाई व्यवस्था गर्ने हो भने सुन तस्करीको जालो कहिल्यै तोड्न सकिँदैन। वर्षौँदेखि सुन तस्करीको सञ्जाल कस्तो छ भनेर प्रहरीले कैयन अनुसन्धानहरू गरिसकेको छ। गृह मन्त्रालय, अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्सार कार्यालयदेखि प्रहरी कार्यालयसम्मले पनि सुन तस्करीको विषयमा कैयन अनुसन्धानहरू गरिसकेका छन्। तपाईँहरूले यी नेक्ससहरू हेर्न सक्नुहुन्छ। यी सबै नेक्ससमा सरकारी कर्मचारी, दलका साना ठुला नेता, व्यापारी, माफिया र तस्करहरू जोडिएका छन्। सुन तस्करी कति ठुलो अपराध हो भनेर बुझ्न हरेक वर्ष तस्करीमा कति सुन समातिएको छ भनेर बुझ्दा पनि थाहा हुन्छ। आर्थिक वर्ष 2070-71 यताका 10 वर्षमा मात्रै 7 क्विन्टल अवैध सुन बरामद भएको देखिन्छ। यो इन्फोग्राफ हेर्नुहोस्। यो इन्फोग्राफमा तपाईँहरूले देख्न सक्नुहुन्छ पछिल्लो 1 दशकमध्ये सबैभन्दा धेरै अवैध सुन आर्थिक वर्ष 2074-75 बरामद भएको थियो। यो वर्ष 214 केजी अवैध सुन बरामद भएको थियो। आर्थिक वर्ष 2080-81 सबैभन्दा धेरै अर्थात् 93.6 केजी अवैध सुन बरामद भएको छ। तथ्याङ्कहरूलाई थाहा हुन्छ प्रत्येक वर्ष थोरैमा पनि 20 केजी अवैध सुन त बरामद भएकै छ। प्रहरीलाई स्वतन्त्रपूर्वक अनुसन्धान गर्न दिने र दलको झन्डा उड्दैमा अपराधमा छुट नदिने मात्रै हो भने पनि सङ्गठित सुन तस्करीको जालो सजिलै तोड्न सकिन्छ। सङ्गठित सुन तस्करीको छिपछिपे अनुसन्धान र राजनीतिक प्रतिशोधका आधारमा पूर्वाग्रही व्यवहार गरियो भने तस्करीको ठुलो सञ्जाल झनै धेरै फैलिने पक्का पक्की छ। भ्रष्टाचार र अपराध विरुद्ध शून्य सहनशीलता अख्तियार गरेको दावी गर्ने पार्टीका सभापति र गृहमन्त्री रवि लामिछानेले के सुन तस्करीको जालो तोड्ला? सबैको नजर उनको बोलीमाथि होइन, उनको काम र नतिजाहरूमाथि छ।